नमस्ते, स्वागत छ हिमाली स्वरहरूमा। न्यूयोर्क शहरबाट तयार पारिएको नेपाली अनलाइन रेडियो हिमाली स्वरहरू। तपाईँ इन्टरनेटको ठेगाना www.nepalirradio.com अथवा www.nepalirradio.org मार्फत संसारको जुनसुकै सहरमा पनि सजिलै सुन्न सक्नुहुन्छ। हिमाली स्वरहरूको 154 श्रृङ्खला प्रस्तुत गर्दैछु म सहदेव। इन्टरनेट मार्फत हामी विविध अनलाइन रेडियो कार्यक्रमहरू नियमित रूपमा प्रस्तुत गरिरहन्छौँ। हिमाली स्वरहरूको आजको श्रृङ्खलामा हामी एउटा कुरा विकाससँगको बिसौनी र सृजनाका स्वरहरू प्रस्तुत गर्नेछौँ। एउटा कुरामा आज हामी दि एसोसिएसन अफ नेपालीज इन अमेरिका अर्थात् एएनएको जुलाईको पहिलो सातामा वासिङटन डिसीमा सम्पन्न हुन गइरहेको 29 एएनए कन्भेन्सनका कार्यक्रम संयोजक हेमन्त श्रेष्ठसँग कुराकानी गर्दैछौँ। विकाससँगको बिसौनीमा आज हाम्रा साथी विकास विष्ट सुबिन सुवेदीसँग कुराकानी गर्दै हुनुहुन्छ। त्यसै गरी सृजनाका स्वरहरूमा आज हामी मञ्जुश्री थापासँग गरिएको सृजनात्मक कुराकानी प्रस्तुत गर्दैछौँ र कार्यक्रमलाई सङ्गीतमय बनाउनेछ केही सुमधुर सङ्गीतहरूले। आउनुहोस् कार्यक्रमको शुभारम्भ गरौँ यो गीतबाट।
यो मेरो माटो सबले हिँड्ने हो एउटै बाटो। यो तिम्रो माटो यो मेरो माटो सबले हिँड्ने हो एउटै बाटो। झुल फुल फुल छ यहाँ जहाँ गईनी काली जहाँ भैनी जहाँ भैनी जे गरिनी मन हाम्रो एउटै नेपाली। झुल फुल फुल छ यहाँ सबका हामी
कुरै कुराको भीडमा एउटा कुरा
देशको कुरा विदेशको कुरा
घरदेखि वनसम्मको कुरा
मनदेखि धनसम्मको कुरा हिमाली स्वरहरूमा एउटा कुरा।
एउटा कुरामा आज हामी एएनए को 29 कन्वेन्सन का इभेन्ट कोअर्डिनेटर हेमन्त श्रेष्ठसँग कुराकानी गर्दैछौँ। एएनए अर्थात् दि एसोसिएसन अफ नेपलिज इन अमेरिका। एएनएले विगत 28 वर्षदेखि हरेक वर्ष अमेरिकाको विभिन्न सहरहरूमा वार्षिक भेलाको आयोजना गर्ने गर्छ। उक्त वार्षिक भेलाको बारेमा सबैले आफ्नो आफ्नो तर्कहरू राख्नुहुन्छ र हरेक वर्षको भेला कुनै न कुनै रूपले विवादास्पद पनि हुने गर्दछ। गत वर्ष बोस्टनमा सम्पन्न भएको एएनएको कन्भेन्सनले कार्यक्रम आयोजकहरूमाथि $86,000 बढी घोटाला भएको आरोप लागेको थियो। यो घटना सेलाउन नपाउँदै वासिङटन डिसीमा एएनएको 29 भेलाको तयारी गर्दै हुनुहुन्छ। मैले कार्यक्रम संयोजक हेमन्त श्रेष्ठसँग यिनै सेरोफेरोमा रहेर कुराकानी गरेको छु। सुरुमा मैले एएनएको गत वर्षको विवाद पनि सेलाउन नपाउँदै तपाईँहरू यो वर्षको भेलाको लागि किन यसरी तयारी गरिरहनु भएको छ र यो भेला गर्न किन आवश्यक ठान्नुभयो भनेर सोधेको थिएँ।
झगडा थियो, अब झगडा एकदमै नितान्त रूपमा शून्य अवस्थामा आइसकेको थियो। झगडा केही पनि थिएन, बिचमा निकै नै झगडा परेको थियो र हामी चाहिँ झगडा भन्नाले त्यो नराम्रो किसिमको झगडा पनि थिएन, केही वैचारिक विमताता थियो, उहाँहरूमा असमझदारीहरू थियो। त्यो कुरोलाई हामीले के रूपमा लिएको थियौँ भनेदेखि यो त्यति ठुलो विषय होइन, यसलाई चाहिँ एएनएको एकतालाई ध्यानमा राखेर उहाँहरू मिल्न सक्नुहुन्छ भन्ने हामीलाई आन्तरिक एउटा के किसिमको विश्वास भएकोले तयारीमा लागेका तयारी हुँदाहुँदै यो मिलाउँछौँ र अन्त्यमा राम्रै हुन्छ भनेर लागेको छौँ। नभन्ने हामीले जे सोचेको थियौँ त्यस्तै भयो। हामी लाग्यौँ पनि सबैलाई सहयोगको अपेक्षा पनि गऱ्यौँ, उहाँले सहयोग पनि दिनुभयो र हामीले त्यो झगडालाई निमित्यान्न पारेर अहिले सफलतासँग
हजुर यो झगडालाई झगडा जुन त्यो जुन बिमेल थियो त्यो बिमेल मिल्यो भन्नुभयो। विशेष त यो आर्थिक हिसाब किताबको कुरो थियो। यो कुरा तपाईँ त अब अघिल्लो समयमा त्यसको आयोजक समितिभित्र हुनुहुन्न थियो, तर अहिले तपाईँ नयाँ यो जुन नयाँ वासिङटन डिसीमा हुन लागेको भेलाको त तपाईँ संयोजक हुनुहुन्छ, अनि त्यो हिसाब किताबको बारेमा तपाईँलाई केही जानकारी थाहा छ अहिले?
तपाईँ ठिकै भन्नु, पहिलाको त्यो समितिमा म थिइनँ र मलाई थाहा पनि थिएन र अहिले पनि वास्तवमा उहाँहरूको एक हिसाब किताब हामीलाई थाहा छैन। तर हामीसँग सम्बन्धित हामीले यो समितिमा जो हुन्छ हाम्रो चेयर गर्नुभएको थियो छ्याङ शेर्पालामा, उहाँ चाहिँ त्यो समितिको मेन चेयर हुनुहुन्छ, उहाँलाई सबैको हिसाब किताब थाहा छ र त्यो बोस्टनको हिसाब किताब प्रस्तुत गर्ने कुरामा उहाँहरूले अघि लाग्नुभएको छ। र हामीले के भनेका छौँ भनेदेखि यो बिचमा जुन बेला मतभिन्नता थियो त्यो बेलामा यो समिति बनेको र हामीले सम्मेलन आयोजना गर्ने तयारीमा लागेकोले हामीले चाहिँ यो अघिल्लो सम्मेलनसँग र एएनएकै आन्तरिक कुरा र एएनएको व्यवहारिक कुराहरू लेनदेनको कुराहरूमा हामीसँग केही पनि सरोकार छैन। हामी आगामी कन्भेन्सनलाई सम्पन्न गर्नेसम्म मात्रै हाम्रो उद्देश्य हो भनेर हामीले भनेका थियौँ। हामीले के सोच्यौँ भनेदेखि यो एएनएको यो वार्षिक सम्मेलन भनेको एक प्रकारले उत्तर अमेरिका र क्यानाडामा बस्ने नेपालीहरूको लागि चाहिँ एक प्रकार चाड जस्तै पर्व जस्तै भइसकेको छ। 28 वर्षको इतिहासमा जसरी हामी दसैँ मनाउँछौँ तिहार मनाउँछौँ, त्यसैले नै वर्षको एकचोटि संस्कार र संस्कृतिको रूपमा हामीले मनाउन थालिसकेको छौँ। र यो कुरा चाहिँ अब यसलाई सम्मेलनलाई गर्ने नगर्ने भन्ने कुराहरू उहाँ एएनएका नेताहरूमा भन्दा पनि बढी अब चाहिँ जनताहरूको चासोको पनि विषय भइसकेको छ भन्ने हामीले लागेको र हामी बिचका मानिसहरू जो एएनएसँग प्रत्यक्ष रूपमा असम्बन्धित थियौँ तर पनि डिस्ट्रिमेटो क्षेत्रमा विभिन्न सङ्घ संस्थाहरूसँग सम्बन्ध भएका र विभिन्न कार्यक्रममा सधैँ सक्रिय भइरहेका साथीहरूको सहयोगमा हामीले भने गरेका हौँ र हामीले त्यस बेला यो पहिलाको हिसाब किताबसँग केही पनि हाम्रो सम्बन्ध छैन भनेको भनेर भनेको भए तापनि हाम्रो आन्तरिक मनका आज के हो भने जुन एएनएलाई आर्थिक रूपले धार परिरहेको छ, पोस्टरको हिसाब किताब क्लियर हुन सकिरहेको छैन, त्यो चाहिँ हामीले यो कार्यक्रम यसपटकको कन्भेन्सनबाट कतिसम्म हुन्छ सकेसम्म केही कुरा हल्का पार्ने हाम्रो
हजुर। अनि यो विगतका वर्षहरूमा हरेक वर्ष हुने कार्यक्रममा विभिन्न खालको चाहिँ नकारात्मक सकारात्मक विश्लेषणहरू हुने गर्छ एएनएको कन्भेन्सनको. धेरैले अब कतिले यसलाई जात्रा भन्नुहुन्छ, कसैले गाई जात्रा भन्नुहुन्छ, कसैले पर्व भन्नुहुन्छ. अनि विगतका दिनहरूबाट तपाईँहरूले सिक्नुभएको र सिकेर यो पटकको कार्यक्रममा चाहिँ यो चाहिँ हामीले नयाँ कुरा गर्दैछौँ अथवा यसरी गर्दैछौँ भन्ने केही छ?
तपाईँले सही कुरा भन्नुभयो. वास्तवमा यसलाई कुम्भ मेला पनि भन्छ. जात्रा गाईयात्रा धेरै चाहिँ यसलाई चिनाउने मान्छेहरूको चलन पनि छ यसले कन्भेन्सनलाई. त्यो सही कुरा हो. र वास्तवमा भन्यो भनेदेखि नेपालीको मात्र नभनौँ, हरेकको एउटा के हुन्छ भनेदेखि हरेक कार्यक्रमलाई सिकाकी पनि गर्दाखेरि सकारात्मक रूपमा भन्दा बढी मान्छेहरू नकारात्मक रूपमा गर्न रुचाउँछ नै पनि. दोस्रो कुरा जुन किसिमले अहिलेसम्म भइरहेको छ एएनएको कन्भेन्सन, हामी नेपाली हौँ, हामी विदेशमा छौँ र हरेक कुराको व्यवस्था गर्नलाई, हरेक कुराको चाँजो मिलाउनलाई सक्षम हुन सक्दैनौँ. त्यस स्थितिमा केही न केही रूपमा केही गल्तीहरू भइरहेछन्, त्यो गल्तीलाई केही गरेर मान्छेले भन्ने गर्छन्. तर हामीले चाहिँ यसरी के गरेको छौँ भने विगतको गोष्ठीको कुनै हामीले एउटा आधार मानेका छौँ. एकदमै असफल रूपमा सम्पन्न भएको कन्भेन्सन गर्नु पऱ्यो, त्यसलाई पनि हामीले लिएका छौँ. र सफल रहेका कार्यक्रमहरूको विगतमा भएका कन्भेन्सनहरूलाई पनि हामीले मनन गरेका छौँ. र यी सबै अहिलेसम्म भएको कन्भेन्सनको एउटा इतिहासलाई हेरेर सिकेर जान्यौँ. त्यसलाई हामीले एउटा निकालेका छौँ. यसलाई चाहिँ विशेष व्यवस्थित, विशेष फलदायी र विशेष चाहिँ मनोरञ्जन पूर्ण होस् भन्ने चाहिँ हामीले सोचेका छौँ. अब मलाई थाहा छ, सबै कन्भेन्सनमा नेपालीहरू झगडा गऱ्यो भन्छन्, हामी त्यो झगडै हुँदैन भन्ने एउटा वातावरण बनाउँछौँ. सबलाई अनुरोध गर्छौँ त्यस्तो किसिमका सूचना गर्छौँ. कार्यक्रमहरू आवश्यकताभन्दा बढी कार्यक्रमहरू हुन्छन् र कार्यक्रममा मान्छे नै हुँदैन. हामी चाहिँ विश्वकी कार्यक्रम थोरै गर्छौँ र हरेक कार्यक्रमको एउटा ओजन होस् र हरेक कार्यक्रममा सहभागिता त्यति होस् भन्ने चाहिँ जति पनि हामीले ध्यान दिने गरेका छौँ.
हजुर,
एउटा नयाँ कार्यक्रम हामीले यसपछि देखि सुरु गरेका छौँ. अर्कोचोटि सुना नभएर यसपछि हामी गर्ने लागिरहेका छौँ. यो चाहिँ इन्टर स्टेट च्यालेन्ज कम्पिटिसन भनेका छौँ. हरेक राज्य राज्यमा हाम्रा नेपाली भाइ बहिनीहरू कलाकारहरू जो आफ्नो प्रतिभा भएर पनि देखाउने ठाउँ पाइरहनु भएको छैन, त्यसको मूल्याङ्कनको निम्ति र त्यसबाट सिकेर त्यसबाट केही प्रोत्साहन मिलाएर पछि भविष्यमा अरू उहाँहरूको सिपा केही जोस् भन्ने अभिप्रायले हामीले इन्टर स्टेट च्यालेन्ज कम्पिटिसन गर्न आएको छौँ. यसमा विभिन्न राज्यमा अहिले एक ऊ गर्ने कुराहरू भइराखेको छ. यसमा यसमा प्रथम हुनेलाई चाहिँ हामीले एएनए च्यालेन्ज 2011 भनेर उपाधि दिने र नेपालमा आउने जाने हवाई टिकटको चाहिँ एउटा पुरस्कार छ.
हजुर, यसको अलावा अरू अरू कार्यक्रमको बारेमा पनि, अब यही कार्यक्रमको कुरा भइरहेको सिलसिलामा अन्य कार्यक्रमको बारेमा पनि बताइदिनुहोस् न, अलिअलि के हुँदैछ?
त्यस्तै गरेर अर्को एउटा कार्यक्रम गर्न आएको साहित्यपछि सँगै नै हाम्रो एउटा कवि गोष्ठी र प्रतियोगितात्मक कतिजना अन्तर्राष्ट्रिय नेपाली साहित्य कविता महोत्सव भन्छ, त्यो त हुने नै छ. त्यसको अलावा हामीले यसपटक अन्तर्राष्ट्रिय नेपाली साहित्यकारहरूको भेला, नेपाली साहित्यकारहरूको एउटा भेला गराउने कोसिस गरेको छौँ. यस सम्मेलनमा चाहिँ नेपालबाट पनि र सायद अरू देशहरूबाट पनि केही नेपाली साहित्यकारहरूको भेला हुनेछ. हामीले त्यहाँ नेपाली साहित्य लेखन, नेपाली नारी साहित्यको इतिहासमा भएका गतिविधि र त्यसको लेखाइ लेखनको विषयमा उजागर गर्ने एउटा चाहिँ कार्यक्रम हामीले गर्नेछौँ. त्योभन्दा यो चाहिँ मुख्यमन्त्री एट्र्याक्सन यिनै हुन्. त्योभन्दा अरू कार्यक्रमहरू जसरी पहिला पहिला हुने गर्थ्यो त्यसरी नै कार्यक्रमहरू, फेसन सोको कार्यक्रम भयो, सांस्कृतिक कार्यक्रम भयो, विभिन्न किसिमका फोरमहरू भयो, त्यो चाहिँ सधैँ हुने नै गरेको छ. र यसचोटिको हाम्रो युवालाई चाहिँ इनागुरेसनलाई पनि सधैँको एएनएको कन्भेन्सनमा उद्घाटनमा मानिसहरू त्यति देखिने देखिँदैन, तर यसचोटिको उद्घाटनलाई हामीले विशेष रूपमा आकर्षणपूर्ण ढङ्गबाट सम्पन्न गरेर सोचेर राखेका छौँ.
हजुर, अनि अब यो कार्यक्रम हुने स्थानको बारेमा अलिकति बताइदिनुहोस् न, कतिको तपाईँहरूको एक्सपेक्टेसन आशा छ, अनि तपाईँहरूको यो ठाउँ र त्यो कार्यक्रमको बारेमा कसरी अब जनसहभागिताहरू आउन सक्छ त्यसको बारेमा अलिकति बताइदिनुहोस् न.
कार्यक्रम स्थल यसपछि हामीले धेरै अगाडि यहाँ क्षेत्रमा भएको स्थानमै हामीले गर्न आएका छौँ. त्यो चाहिँ सिन्थली स्थित मेरियट होटेल हो. त्यो सहरभन्दा अलिकति चाँडा पनि छ र प्राकृतिक दृश्यबाट एकदम रमाइलो पनि छ र एकदमै भन्न सम्मेलन गर्नको लागि एउटा वातावरण एकदम रमाइलो वातावरण भएको ठाउँ छ। त्यहाँ पहिला हामीले कन्भेन्सन गर्दाखेरि एउटा रमाइलो पक्ष थियो, पहिला चाहिँ सबैले दुःख भयो के थियो भने खाना खान सबै गाह्रो भयो, खानाको सुविधा थिएन, होटेलले सुविधा उपलब्ध गराएको थिएन। यसचोटि हामीले उहाँहरूसँग राम्ररी धेरै प्रयास गरेर धेरै प्रचलित नेपाली खानाहरूलाई पनि हामीले उपलब्ध गराउने गरेको छौँ। त्यस कारणले खाना त्यहाँ धेरै पाउने भएपछि कसैलाई पनि समस्या हुन्छ, एउटा नेपाली फुड फेस्टिभल जस्तो पनि त्यहाँ हुन्छ। त्यसो भए पनि पहिलाको खुलामा मानिसहरू त्यहाँ आउनु रुचाउँछन् भन्ने एउटा लागेको छ। र अर्को टाढा भयो भन्नेमा अलिकति बाहिर आउट अफ स्टेटबाट आउने सहभागीहरूलाई सिक्नु पनि एउटा अमेरिका कुरा जाने सबैको निम्ति आउँछ। त्यसपछि प्रतिकूल अवस्था आउला कि भनेर हामीले त्यहीँबाट होटेलबाटै कृषि नुमाउने एउटा टुर गराउने टुर बस चाहिँ हामीले प्रबन्ध गराउँदैछौँ। सायद हुन्छ हामीले अनलाइन अहिले बुकिङ गराउँदैछौँ, जो जो टुर बस जान चाहनुहुन्छ उहाँले अनलाइन अहिले बुक गर्नु भनेर एउटा निश्चित टाइम दिएको छौँ। त्यो टाइमभित्र जान चाहनुहुन्छ उनीहरूले बुकिङ गर्न पाउनुहुन्छ।
हजुर, त्यो अनलाइनको ठेगाना चाहिँ भनिदिनुहोस्।
हाम्रो अनलाइनको ठेगाना चाहिँ हामीले रजिस्ट्रेसन होटल होटल बुकिङ पनि सुरु गरिसकेका छौँ, कार्यक्रमको रजिस्ट्रेसनहरू पनि सुरु भइसकेको छ, सब अनलाइन सुरु गरेको छ। त्यसको लागि अनलाइनमा चाहिँ ANA-convention.org
हजुर
ANA-convention.org हो। यो सुनिरहनुभएका सबैले यसलाई नोट गरेर यहाँ त्यस अनलाइनमा गएर रजिस्टर गर्नुहोस्।
हजुर, अब अन्तिममा यो एकदमै जानकारीमूलक पनि भयो यो कन्भेन्सनको बारेमा, तपाईँहरूलाई शुभकामना पनि। अब यस कन्भेन्सनबाट पनि अनेक थरी कुराहरू अवश्य पनि बाहिर आइहाल्छन् काम गरेपछि। अन्तिममा चाहिँ हरेक वर्ष जुन नेपालबाट तपाईँहरू पाहुनाहरू लिएर आउने भन्ने कुरा अघि सुरुमा तपाईँले उठाउनु भएको थियो, साहित्यको क्षेत्रमा अरू अरू क्षेत्रमा पनि जहिले पनि बाहिरबाट नेपालबाट विशेष गरेर जुन कलाकार अथवा अरू पाहुनाहरू आउनुहुन्छ, उहाँहरू चाहिँ उहाँहरूप्रति उहाँहरू गेस्टहरूबाट चाहिँ पैसा लिने अलिकति यो एउटा किसिमको डिल हुन्छ अरे भनेर भन्छन्। यो अब मैले त सुनेको कुरा हो, मसँग त्यस्तो कुनै आधार छैन, तर यो सुनेको कुरामा हल्ला हो कि तपाईँलाई के लाग्छ?
मैले त्यस्तो सुनेको छैन, हामीले चाहिँ अब बाहिर हल्लाहरू के के होला भयो, तर मैले त्यस्तो चाहिँ हाम्रो हामीले गरेको कुराबाट चाहेको छैन। हामीले के गरेको छौँ भने हाम्रो अर्गनाइजिङ कमिटीले के निर्णय गर्यौँ भनेदेखि सुरुमै यस सम्मेलनको लागि हाम्रो यो आयोजक समितिबाट खर्च निर्णय गरिकन नेपालबाट अथवा अन्य कुनै ठाउँबाट कसैलाई पनि निमन्त्रणा नगर्ने त्यो हामीले निर्णय गरिसकेपछि हामीले कलाकारहरूलाई पनि पहिला पहिला चाहिँ अब कलाकारहरूलाई अब फेसन सभाको जज समेतलाई टिकट दिएर बोलाउने गरेको नै छ। हामीले त्यो रोकेको छौँ, कसैलाई पनि हाम्रो टिकट दिएर यात्रा सुविधा गर दिएर चाहिँ हामीले नगर्ने हामीले निर्णय गरेका छौँ। कुनै कलाकारहरू पनि आउने छैनन्, तर अन्तर्राष्ट्रिय नेपाली महिला साहित्य सम्मेलन भनेकोले हामीले एउटा साहित्यकारको जमघट गराउने कोसिस गरेका छौँ। त्यो साहित्यकार केही साहित्यकारहरूले आउने इच्छा जाहेर गर्नुभएको छ र हामीले उहाँलाई के भनेको छौँ भनेदेखि हामीले यहाँ बस्ने सुविधा दिन्छौँ, तर आउने जाने खर्च उहाँहरूले हुनुपर्छ भनेर चाहिँ उहाँले मान्नुभएको छ। र आफ्नै खर्चमा अमेरिका घुम्न चाहनुहुनेहरू र यहाँका साहित्यकारहरूसँग भेट्न चाहनेहरू केहीहरू आउने हुनुहुन्छ, उहाँहरूसँग हामीले कुनै पनि किसिमको पैसा माग गरेका छैनौँ र त्यो कुराहरू भएकै पनि छैन।
हजुर, होइन, विगतका कार्यक्रमहरूमा चाहिँ विगत केही वर्षहरूको कार्यक्रमहरूमा हेर्दाखेरि जो जो साहित्यकारहरू आउनुभएको छ देखिन्छ, उहाँहरू चाहिँ आइसकेपछि अब यतै बस्नुभएको छ, हुन त अब उहाँहरू बस्नु पाउने आफ्नो खुसीको कुरा भयो, तर एउटा बहाना चाहिँ ANA चाहिँ नेपालबाट मान्छे मगाउने मान्छे भित्राउने एउटा बहाना हो भन्छन् नि त।
मा कन्भेन्सन गर्नै पऱ्यो, कन्भेन्सन कन्भेन्सनमा केही विशिष्ट मान्छेहरू चाहिहाल्यो, त्यस्तो हिसाबले सम्बन्धित मान्छेहरूले मात्रै बोलाएको होला जस्तो लाग्छ मलाई। अब ANA-को कन्भेन्सन भनेर मान्छेलाई नै भित्राउने कुनै किसिमको बेला भएको थियो भन्ने कुरो त मलाई थाहा छैन, तर केही साहित्यकारहरूलाई बोलाएको थियो मलाई थाहा छ। साहित्यकारहरूको आउँदाखेरि यतै बसेको थियो, जस्तो मै पनि एकपल्ट कन्भेन्सनमा आएको थिएँ, कन्भेन्सनमा म गएर पछि फेरि आएको हुन्छ होइन, तर धेरैजना कन्भेन्सनमा आएरै पनि बसेको छ सन् त्यसलाई एक हिसाबले मान्छे बोलाउने न्युलाई भनेको चाहिँ नभनौँ, तर यो न्यु पारेर आएर केही मानिसहरूले बसेका छन्।
हजुर,
भने संसारभरकै मान्छे आएर बसिराखेको छ, कसैले यहीँ सुविधा लाग्छ भन्ने त्यसमा के भनिराख्नु होला जस्तो मलाई लाग्दैन।
हजुर, अब अन्तिममा
यही नै कन्भेन्सनलाई एउटा बहाना बनाएर यसलाई चाहिँ गरेर मान्छे भित्र
हजुर ल अब अन्तिममा चाहिँ अहिलेको आउँदै गरेको कन्भेन्सनको बारेमा हामी अब पछिल्लो कार्यक्रममा पनि कुरा गरौँला, तर अहिले चाहिँ यो चाहिँ भन्नु जरुरी छ जस्तो तपाईँलाई केही लागेको छ भने भन्नुभयो हुन्छ।
सबैजी सबभन्दा पहिलो कुरा त तपाईँलाई धेरै धेरै धन्यवाद, तपाईँको मार्फत मलाई बोल्ने मौका दिनुभयो र तपाईँलाई धन्यवाद दिनु म के चाहनु भन्न चाहन्छु भनेदेखि तपाईँको यो एकदमै लोकप्रिय रेडियो सुन्नुहुने सम्पूर्ण श्रोताहरूलाई अहिले मैले जुन कन्भेन्सनको बारेमा भनिरहेको छु त्यो कन्भेन्सन वास्तवमै कस्तो होला त भनेर एकपटक आइदिनु न र प्रत्यक्ष सहभागी भइदिनुको निम्ति म हार्दिक अनुरोध गर्न चाहन्छु।
हजुर ल धन्यवाद, तपाईँहरूको यो कन्भेन्सन सफल होस्, हाम्रो कन्भेन्सनमा पनि भेट होला र तपाईँको समयको लागि धेरै धेरै धन्यवाद अनि नमस्कार। एउटा कुरामा आज हामीले कुराकानी गऱ्यौँ एएनएको 29 कन्भेन्सनका इभेन्ट कोअर्डिनेटर हेमन्त श्रेष्ठसँग।
नेपाली अनलाइन रेडियो हिमाली स्वरहरू नेपाली मन र नेपालीपनसँग नजिक। न्युयोर्क सहरबाट तयार पारिएको नेपाली अनलाइन रेडियो हिमाली स्वरहरू।
कार्यक्रमको यो क्रममा अब हामी प्रस्तुत गर्दैछौँ एउटा गजल। यो गजलमा स्वर छ निरा राणा भाटको, लेख्नुभएको छ डाक्टर कृष्ण हरि बरालले र सङ्गीत दिनुभएको छ सुरेश गैरेले। यो गजल हामीले गजल सङ्ग्रह सम्भावनाबाट साभार गरेका हौँ।
Thank you.
विकाससँगको बिसौनीमा आज हाम्रा साथी विकास विष्ट सानो भाइ सुबिन सुवेदीसँग कुराकानी गर्दै हुनुहुन्छ। आउनुहोस् एकैछिन बिसौनीमा बसौँ।
हिमाली सरोवरले सञ्चालन गरेको विकाससँगको बिसौनीमा आज मसँग विगत केही वर्षदेखि अमेरिकाको न्युयोर्क स्थित रिजिट भन्ने स्थानमा बस्दै आएका छन् बुबा विनोद सुवेदी, आमा सुनिता सुवेदीका छोरा सुबिन सुवेदी। कति वर्ष भयो तिमी यहाँ आएको?
तिन वर्ष।
नेपालबाट यहाँ अमेरिका आउँदाखेरि के गर्छु भनेर आएको थियो?
पढेर ठुलो मान्छे हुन।
अहिले कति ग्रेडमा पढ्दैछ भने?
छमा।
पढेर अनि पछि भविष्यमा के बन्ने विचार छ?
डाक्टर कि इन्जिनियर?
डाक्टर कि इन्जिनियर?
डाक्टर।
डाक्टर होइन, डाक्टर बन्नको लागि अनि तिमीले अहिले आफूलाई पढाइमा कस्तो किसिमको गरिराखेको छौ?
राम्रो गरेको छौँ।
अनि स्कुलमा के विषयहरू पढ्छौ त?
हिस्ट्री, साइन्सहरू, इएलएहरू, अनि हेल्थ।
ती सब्जेक्टहरू बाहेक अरू केही विषयहरू छन्?
म्युजिक छ।
म्युजिक म्युजिक मनपर्छ? म्युजिकमा कुन म्युजिक मनपर्छ नि?
पियानो।
पियानो बजाउन मन लाग्छ। सिकिसकेको छौ
अलिअलि।
अनि नेपालमा तिमी कहाँ पढ्थ्यौ?
पब्लिक स्कुलमा पढ्थेँ।
त्यहाँको स्कुलको वातावरण अनि यहाँको स्कुलको वातावरण, यहाँको टिचरले पढाउने एउटा तरिका, अनि त्यसमा कतिको चाहिँ भिन्नता छ, कति फरक भएको छ तिमीले केही अलि खुलाएर बताइदेऊ न।
फरक त भएको छ, त्यहाँ पिर्थे सबै पढाउँथे राम्रोसँग, त्यहाँ त्यस्तो टिचरहरूले पनि केयर गर्दैन, अनि राम्रोसँग त्यस्तै राम्रोसँग पढाउँदैन
पढाउँदैन प्रेसर गर्दैन। पिटेर पढाएको राम्रो लाग्थ्यो? अनि यहाँ त स्कुलमा त प्रेसर दिँदैनन् रे होइन, तर इन्डाइरेक्टली त प्रेसर हुन्छ अरे नि, टर्चर त हुन्छ भन्छ नि स्कुलमा इन्डाइरेक्टली। कस्तो होला त्यो इन्डाइरेक्टली कसरी टर्चर गर्छन्, अरू प्रेसर दिन्छन् पढ्नको लागि?
राम्रो गर फेरि भन्नुहुन्छन्,
नपढेपछि जस्तै अनुशासनमा नरहेपछि अनि कारवाही गर्छन् स्कुलमा।
समर स्कुल
समर स्कुल भने कस्तो हो?
होइन, जस्तो अर्को ग्रेडमा जानुलाई राम्रो गरिराख्ने हो समरलाई।
अनि त्यसमा पनि हुन सकेन भने के हुन्छ?
त्यसमा हुन सकेन भने फेरि त्यही क्लासमा पढ्नुपर्छ,
त्यही क्लास दोहोऱ्याउनुपर्छ, अर्को माथिल्लो क्लास जानु पाइँदैन?
पाइन्न।
ए, अनि तिमीलाई कस्तो लागिरहेको छ त स्कुलको पढाइ?
राम्रो पनि छ नराम्रो पनि छ।
नराम्रो भने के भनौँ
भन्न भन्नाले त्यस्तो के अरे त्यस्तो राम्रो टिचरहरू त्यस्तो छैन नि नेपालमा जस्तो नेपालको स्ट्रिक्टहरू छ
स्ट्रिक्ट छ यहाँ स्ट्रिक्ट छैन अनि राम्रो भन्नाले के छ
अनि राम्रो भन्नाले राम्रो हाँसी खुसी सबै गर्छन् अनि कहिले पार्टीहरू सबै गर्छन्
ए अनि स्कुलमा त यहाँ त केटाकेटी धेरै चल्ने अनि पछार पछार गर्ने लतारा लतार गर्ने अनि एकले अर्कालाई धक्का लगाउने गुजुट्ने अनि अनि त्यस्तो चाहिँ धेरै हुन्छ पढ्ने धेरै वातावरण हुँदैन हुन्छ नि के हो सही कुरा हो अनि त्यस्तो अवस्थामा तिमीले कसरी चाहिँ पढिराखेको छौ त आफू पनि त्यस्तै गर्छु
ध्यान नदिएर तिनीहरूसँग आफूले पढिराख्ने
अनि
अनि टिचरले भने मान्ने जे भन्छ अलि जे गर त्यही नगर्ने
राम्रो कुराहरू सिक्ने नराम्रो नसिक्ने ए ठिक हो अनि तिमी यहाँ अमेरिकामा आइसक्यौ रिजुडम बसेका छौ नेपालीका छोराछोरी अरू अरूसँग कतिको भेटघाट हुने खेल्ने जाने कस्तो छ सम्बन्ध
भेटघाट खेल्ने ठिकै छ
भेटघाट हुन्छ अनि आजकल बाहिर धेरै घुम्न मन लाग्छ कि नै
लाग्छ गर्मी छ घुम्न मन लाग्छ कोठामा बसिराख्नु मन लाग्छ
किन कोठामा बसिरहनु मन लाग्छ
होइन बस्न त मन लाग्छ अब कहिले कहिले चाहिँ बाहिर जानु मन लाग्छ
मन लाग्छ बाहिर हिँड्ने भन्दा धेरै बाहिर हिँड्ने बाहिरको बाहिरै बढी हिँड्ने हो कि कहिले कतिखेर कतिखेर
हिँड्ने कति कति कतिखेर कतिखेर कोठामा बस्ने कतिखेर बाहिर जाने
ए ए त्यस्तो अनि त्यसपछि यहाँ तिमीलाई पहिलोचोटि अमेरिकामा आउँदाखेरि कस्तो लागेको थियो यहाँ न्युयोर्क
कस्तो ठुलो घर जत्रो हुन्छ कस्तो हुन्छ भनेर
नेपालमा हुँदाखेरि अमेरिका जाने भन्दाखेरि तिमीलाई धेरै खुसी
लाग्थ्यो लाग्थ्यो
ए अनि कस्तो कल्पना गरेको थियो अमेरिका कस्तो होला भन्ने जस्तो लाग्छ
ठुलो ठुलो घर भएको एक घरमा बस्ने जस्तो छ
अनि कस्तो अनि यहाँ आउँदा कस्तो लाग्थ्यो पहिले कल्पना गरेर अहिलेको यथार्थ बिचमा केही फरक पाए कस्तो फरक पाए
आफूले पढ्नुपर्छ धेरै उ गर्नुपर्छ धेरै विद्वान हुनुपर्छ जस्तो उनीहरूलाई
ए हो ए अनि त्यसपछि के न्युयोर्कमा सुरुमा आउँदाखेरि तिमीलाई के देखेर सबभन्दा अचम्म लागेको थियो
घरहरू गाडीहरू सबै हेर्दाखेरि
अचम्म लागेको थियो ठुला ठुला घर टोपी खसिने जस्तो है
जस्तो थिए अनि
अनि यहाँको अहिले बसाइ कस्तो लागिरहेको छ न्युयोर्क कस्तो लाग्छ राम्रो कुराहरू के छ यहाँको
वातावरण छ अनि अनि के अरे सपिङहरू राम्रो छ नजिक नजिक छ कोठाहरूमा अनि घुम्ने ठाउँहरू पार्कहरू पनि छन् अनि अनि रुखहरू अब नेचुरल छ
नेचुरल घरको अगाडि सबैको रुख
अनि अनि राम्रोसँग निटहरू छ ब्लकहरू अनि हिँड्दाखेरि त्यस्तो नराम्रो छैन
कसैले केही गर्दैन राम्रो पक्ष त तिमी भए अनि अरू केही नराम्रो देखाएको छ केही त्यस्तो नराम्रो पक्षहरू
चोर्ने जस्तो
चोर्ने पनि गर्दैन केही चोरी भएको थियो तिम्रो
तर अहिले भने सुनेको थियो
सुनेको थियो ए अहिले त्यो ठुलो ठाउँमा त राम्रो नराम्रो त भइहाल्छ अनि नेपालबाट यहाँ आइसकेपछि अब जस्तै यहाँ तिम्रो साथीहरू होला नि होइन तिम्रो दाजु अरू स्पेनिस अथवा अमेरिकन अथवा अफ्रिकन होइन साथीहरू होला नि ती साथीहरूलाई तिमीले नेपालको बारेमा भन्नुपर्दाखेरि नेपाल कस्तो किसिमको देश हो भनेर कुरा गर्छौ
नेपाल राम्रो देश छ नेचुरल छ घुम्नु मनलाई राम्रो गाउँहरू छ त्यस्तो छ नेपाल माउन्ट एभरेस्ट छ अर्को सँगै टापेस अनि अरू अरू
अरू अरू के
अरू अरू होइन भन्नाले चौतालहरू पोखरा टुरिस्टकोहरू
त्यस्तो कुराहरू छ भन्ने बताउँछौ तिमीले चाहिँ आफ्नो देशको बारेमा अरूलाई बताएर धेरै राम्रो काम गरिरहेछौ त्यस्तै गरेर नेपाल गौतम बुद्ध जन्मिएको देश हो संसारको सबभन्दा ठुलो सगरमाथा छ नेचुरल्ली राम्रो सुन्दर देश छ होइन टुरिस्टहरूको लागि राम्रो चाहिँ नि गन्तव्य स्थान भन्छ डेस्टिनेसन त्यस्तो देश हो भनेर अरूलाई भन्ने गर्नुपर्छ होइन अनि यहाँ दसैँ तिहार कल्चरहरू तिमीहरूले कतिको मनाउने गर्छ यहाँ आफ्नो संस्कृतिहरू
त्यति मनाइन्छ नेपाल
नेपालमा त्यति रमाइलो लाग्दैन मनाउनु त मनाइन्छ रमाइलो लाग्दैन ए अनि जस्तै अब भोलि नेपालबाट आउने केटाकेटीहरू आफ्नो सानो सानो साथीहरूलाई तिमीले के भन्न चाहन्छ नेपाल आउनुभन्दा अगाडि के गरेर आउने कसो हुने यहाँ आएर के गर्ने भन्ने कस्तो सुझाव दिन्छ
यहाँ आउने राम्रोसँग बस्ने पढाइ धेरै राम्रो गर्नुपर्छ राम्रो पछि राम्रो हुन अनि यहाँको वातावरण यस्तो छ यस्तो राम्रो छ
त्यही कुराहरू भन्न चाहन्छौ ए अनि आफ्नो देश आफ्नो चाहिँ नि अब नेपालमा भएको आफ्नो नातेदारहरूलाई कतिको मिस गरे जस्तो लाग्छ
मिस गरेको लाग्छ आफ्नो हजुरआमाहरू अनि नेपाल जान मन लाग्छ
जान मन लाग्छ कहिले जान्छ त
अर्को वर्ष
अर्को वर्ष जानु पाए अहिले जान मन लाग्छ जानु पाएन हुन्थ्यो भन्ने लाग्छ त्यसो त्यस्तो माया लाग्छ होइन आफ्नो देश आफ्नो गाउँ समाज आफ्नो घर परिवार होइन अनि गएर कति बस्नु मन छ नेपाल यहाँ पढिसकेपछि अनि तिमीले भोलि भविष्यमा नेपालमा फर्किने विचार छ कि छैन नेपालमा
नेपालमा फर्केर वर्ष बसेर फेरि
आउने जाने गर्ने अनि ठुलो मान्छे भइसक्यो भने नेपालमै गएर सर्भिस गर्ने आफ्नो देशको सेवा गर्ने विचार छ कि न
नेपाल सेवा पनि गर्ने तर अरू देश देशमा चाहिँ गइराख्ने
संसारको देशहरू घुम्ने विचार छ ए अनि ल ठिक छ तिमीले आफ्नो अमूल्य समय मलाई दियो हिमाली सरोवर मार्फत तिम्रा विचारहरू प्रसारण गर्ने चाहिँ नि अवसर दियो त्यसको लागि तिमीलाई धेरै धेरै धन्यवाद
तपाईँ पनि विकाससँगको बिसौनीमा बसेर भलाखुसारी गर्न चाहनुहुन्छ भने तपाईँ हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ हाम्रो सम्पर्क ठेगाना nepalireadio@gmail.com तपाईँ हामीलाई फोन पनि गर्न सक्नुहुन्छ हाम्रो फोन नम्बर हो 3472489426
उज्यालो खस्न नभ्याउँदै बाटैमा खसी काटिन्छन् सुँगुर ढालिन्छन् र ग्राहक लोभ्याउने बहानामा रक्तामै पारिन्छन् भुइँ र बाटो छरपष्ट फिजाएका मासु र अन्डा भुँडी मन्दिर जाने यात्रुलाई गिज्याउँछन् एक बिहानै
सकेको खानी छ हिरा मोती खन्न पाए हुन्थ्यो कोइला खानी छ भन्न पाए
मेरो गाउँ
तिमीसँग अलिकति सिप भए मसँग थुप्रै जाँदा थियो
बिहान नारीका चुरा बज्न थाल्छ
सृजनाका स्वरहरूमा आज हामी मञ्जुश्री थापासँग कुराकानी गर्दैछौँ मञ्जुश्री थापा उपन्यासकार हुनुहुन्छ कथाकार हुनुहुन्छ र मञ्जुश्री थापाले यात्रा संस्मरणहरू पनि लेख्नुभएको छ समग्रमा मञ्जुश्री थापा एउटा राम्रो लेखक हुनुहुन्छ उहाँका लेख रचनाहरू विभिन्न पत्र पत्रिका लगायत न्युयोर्क टाइम्समा पनि प्रकाशित भएको छ प्रायःजसो उहाँ आफ्नो रचना सामग्रीहरू अङ्ग्रेजी भाषामा लेख्नुहुन्छ उहाँ क्यानाडा अमेरिका र नेपालमा धेरै जस्तो आफ्नो समय बिताउनुहुन्छ हामीले यो कुराकानी उहाँ क्यानाडामा हुँदा गरेका हौँ आज हामीले मञ्जुश्री थापासँग विशेष गरेर उहाँले लेख्नुभएको डाक्टर चन्द्र गुरुङको जीवन कथा अ बोय फ्रम सिक्लिसको वरिपरि रहेर कुराकानी गर्दैछौँ यो पुस्तक हालै नेपालीमा सिक्लिसको ठिटो शीर्षकमा प्रकाशित भएको छ र नेपालीमा यो किताबको अनुवाद गर्नुभएको छ पत्रकार दीपक अधिकारीले। मञ्जुश्री थापासँग आज मैले उहाँको साहित्यिक यात्राको बारेमा र सिक्लेसको ठिटोको वरिपरि रहेर कुराकानी गरेको छु। सुरुमा मैले उहाँलाई तपाईँ किन लेख्नुहुन्छ भनेर सोधेको थिएँ।
किन लेख्छु भन्दाखेरि खोइ सानैदेखि स्कुलदेखिकै बानी हो कि जस्तो मलाई लाग्छ। म त्यति साह्रै राम्रो विद्यार्थी थिइनँ र पढ्दाखेरि कुनै कुरा मैले एकचोटि फेरि दोहोऱ्याएर लेखेर पढ्ने बानी बसालेपछि चाहिँ नि अलिकति आफ्नो दिमागभित्र छिरा जस्तो हुन्थ्यो होइन। अनि त्यसरी त्यो लेख्दाखेरि चाहिँ नि अलिक धेरै कुरा सम्झिने, अलिक धेरै कुरा भित्रै गहिरिएर बुझ्ने त्यस्तो बानी चाहिँ सानैदेखि बस्यो र मलाई लाग्छ अहिले पनि मैले लेख्दाखेरि अब विशेष गरी नन फिक्सन भनौँ न होइन उपन्यासको कुरा पनि हो तर नन फिक्सन लेख्दाखेरि चाहिँ नि के भएको रहेछ यहाँ के भएको त्यो एउटा बुझ्ने प्रयास हो जस्तो मलाई लाग्छ मुख्य गरी।
हजुर, तपाईँले आफ्नो अध्ययनको क्रममा पहिला फोटोग्राफी लिएर तपाईँले बिएफए गर्नुभयो यहाँबाट होइन, अनि त्यो पढ्न लेख्नको गाह्रोले त्यो फोटोग्राफी पढ्नु भएको त होइन नि?
होइन, त्यस्तो चाहिँ होइन। मलाई पहिलादेखि नै कलातिर चासो धेरै थियो र म पहिला चाहिँ कलाकारै हुन्छु भनेर सोचेको थिएँ। अनि त्यो क्रममा पढ्दाखेरि पहिला पेन्टिङ गर्छु भनेर सोचेँ होइन, त्यसपछि फोटोग्राफी पढेँ। तर त्यसपछि मैले अब त्यो पढ्नासाथ म नेपाल फर्केँ र फोटो जर्नलिजमतिर मलाई लाग्न मन लागेन र म धेरै वर्ष अल्बलिए पनि के अब यता फोटोग्राफी पढाएको छु तर फोटो जर्नलिजम नगर्ने हो भने अनि कसरी त्यो डिग्रीको उपयोग होला भनेर धेरै वर्ष अल्बलिए पनि र एनजिओहरूमा धेरै काम गरेँ, अरूहरू काम गरेँ अनि धेरै वर्षपछि भने 6-7 वर्षपछि लेख्ने एउटा प्रयास
गरेँ। अनि हजुर, तपाईँले 1992 एउटा ट्राभल लग लेख्नुभयो मुस्ताङ भूत इन फ्रेगमेन्ट्स भनेर, यो तपाईँको आफ्नो त्यो तपाईँले कुनै समय यो वातावरण क्षेत्रमा काम पनि गर्नुभयो त्यतिखेरकै अनुभवलाई यो किताबमा उतार्नु भएको हो त्यतिखेर?
मुस्ताङमा म त्यसरी गएँ र मैले लेखेको चाहिँ नि यात्रा संस्मरण हो। अनि त्यो यात्रा संस्मरण लेखिसकेपछि चाहिँ नि त्यही क्षेत्रमा गएर म काम गरेँ। त्यसरी त्यो किताब चाहिँ नि पहिला आयो र त्यसपछि म त्यहाँ 2 वर्षै काम गरेँ माथि लोमाथाङमा जुमसुङबाट पोखराबाट जुमसुङ हवाई जहाज जानुपर्छ त्यहाँबाट 4 दिनको हिँडाएँ
माथि लोमन छ। अनि त्यहाँ म 2 वर्ष जस्तो एनजिओमा काम गरेको छु। हजुर, ए अनि तपाईँले अब यो ट्राभल लग यो यात्रा संस्मरण लेख्नुभयो, निबन्ध पनि लेख्नुभयो अनि कथाहरू पनि लेख्नुभयो, कथाहरूको सङ्ग्रह पनि बनाउनुभयो र अहिले पछिल्लो समयमा आएर तपाईँले वातावरणविद चन्द्र गुरुङको बायोग्राफी लेख्नुभयो, अनि यो लेख्नुको कारण चाहिँ तपाईँको वातावरणप्रतिको रुचिले लेख्नुभएको हो कि अथवा तपाईँलाई लेखनमा प्रयोग गर्न मन लागेर लेख्नुभएको हो?
मैले विशेष गरी यो डाक्टर गुरुङको जीवनी किन लेखेँ भने म त्यही मुस्ताङमै म काम गर्न जाँदाखेरि उहाँले नै मलाई काम दिएको हो र त्यति बेला चाहिँ नि म भर्खर 24 वर्ष पनि पुगेको थिइनँ होला, त्यही 22-23 वर्षको थिएँ र अमेरिकाबाट पढेर म नेपाल फर्किएको थिएँ र नेपालमा अलिकति काठमाडौँमा अलिक बाटो हराएको जस्तो भइरहेको थियो। अनि दर्शनचन्द्र गुरुङले त्यहाँ मलाई काम दिएपछि उहाँले मलाई एकदमै ठुलो प्रभाव पार्नुभयो। त्यो कसरी सहरको मान्छे भए पनि कसरी गाउँमा गएर काम गर्ने, कसरी अब त्यो गाउँको एउटा जटिलता हुन्छ नि सामाजिक जटिलताहरूलाई कसरी सामना गर्ने र एकदम गाउँको भनौँ न चेरोफेरोमा कसरी घुमेर बस्ने त्यो त्यस्तो तालिम पनि उहाँले मलाई दिनुभयो। त्यसरी उहाँको मृत्यु जब भयो 2006 त्यहाँ हेलिकप्टरको क्रास भएपछि उहाँ र अरू 23 वातावरणविदहरूको मृत्यु भयो र त्यो एक किसिमले एकदम ठुलै सक मलाई मलाई पर्यो धेरैजनालाई पर्यो भनौँ जो जसले उहाँलाई भेटेको थियो र उहाँसँग काम गरेको थियो र उहाँको प्रभाव नपरेको थियो उहाँहरू धेरै एउटा ठुलै ग्रुप छ धेरैजनालाई त्यो एउटा एकदम धेरै चोट परेको थियो र मलाई विशेष गरी उहाँको जीवनी लेख्न मन लागेको के कारण थियो भने उहाँले गरेको कामहरू मैले एकदम नजिकबाट देखाएको थिएँ अन्नपूर्ण क्षेत्रमा र त्यो एकदम नेपालमा अब हाम्रो भनौँ न एक किसिमले रेकर्ड राख्ने बानी छैन र धेरै काम त्यसकै दिलाएर जान्छ र हाम्रो इतिहासले पनि धेरै धेरै कुराहरू त्यसकै दिलाएर जान्छ भन्ने मलाई लाग्छ र त्यो उहाँले गरेको काम नबिलाओस् भन्ने इच्छाले
हजुर. अनि यो किताब तपाईँले अङ्ग्रेजीमा चाहिँ अ बोय फ्रम सिकलेस भनेर लेख्नुभयो अनि अहिले पछिल्लो अहिले भर्खरै हालसालै चाहिँ यही किताब चाहिँ नेपालीमा पनि अनुवाद गर्नुभयो पत्रकार दीपक अधिकारीले. नेपाली र अङ्ग्रेजीमा यो अङ्ग्रेजीबाट फेरि नेपालीमा अनुवाद गर्नुको कारण चाहिँ
यसमा मलाई के लाग्छ भने मैले लेखेको अहिलेसम्म 6-7 किताब लेखेको छु र यो पहिलो किताब हो नेपालीमा अनुवाद हुने र मलाई के लाग्छ भने यस यो किताबको पाठक विशेष गरी नेपाल नै धेरै छ जस्तो मलाई लाग्छ किनभने हाम्रो इतिहास र हाम्रो भनौँ न वातावरणको क्षेत्रमा संरक्षणको क्षेत्रमा के भएको थियो र के भइरहेछ अहिले भन्ने पुरा एउटा इतिहासै समेटेर लेखाएको छु मैले यो किताब र त्यसको पाठक चाहिँ नेपाल बाहिरभन्दा पनि नेपाल भित्रै धेरै छ जस्तो लाग्छ मलाई र अब मेरो चाहिँ नि अब म सानो उमेरमा बाहिरतिर बसेँ हुनाले र नेपालीमा त त्यो हात चल्दैन अलिअलि चल्छ र किताबै लेख्न सक्ने क्षमता चाहिँ छैन मेरो त्यसैले उहाँ हिमाल बुक्सले पब्लिस गर्छु भनेपछि चन्द्रगुरुङ कन्जर्भेसन फाउन्डेसन भन्ने एउटा स्थापना भएको छ उहाँहरूले चाहिँ नि त्यसको लागि सामान्य फन्डिङ लिएर दीपक अधिकारी एकदम राम्रोसँग उहाँले ट्रान्सलेट गर्नुभएको छ र हामी सबैलाई एउटा के लागेको छ भने यो किताब अब करिकुलममै हाई स्कुलको करिकुलममै राख्न पाए हुन्थ्यो भन्ने एउटा प्रयास पनि भइरहेको छ र पाठकहरूले नेपाली पाठकले पढ्दाखेरि चाहिँ नि हाम्रो त्यो एउटा सम्पूर्ण क्षेत्रकै इतिहास जान्न सक्ने मौका पाउँछन् भन्ने
हजुर. तपाईँले अन्य यो अन्तर्राष्ट्रिय स्तरको साहित्यकारहरूको किताब नेपालीमा पनि अनुवाद गर्नुभएको छ नि होइन
हजुर मेरो उता अङ्ग्रेजीबाट नेपालीमा साहित्यलाई
ए अङ्ग्रेजी चाहिँ नेपालीमा गर्नुभएको छैन ए त्यही भएर तपाईँले यो चाहिँ अब अलि नेपाली राम्रो हुनुभएको साथीलाई चाहिँ यो दिनुभयो ए अनि
हजुर अनुवाद किनभने अनुवादको पनि धेरै जटिलताहरू छ त्यसमा एउटा मेन अब त्यसको अर्थलाई समात्ने एउटा कुरा हो र त्यसबाहेक पनि एउटा शैलीको कुरा आउँछ र मैले जुन शैलीमा अङ्ग्रेजीमा लेखेको थिएँ उहाँ दीपक अधिकारीले एकदम राम्रोसँग उतार्नु भएको छ नेपालीमा त्यो त्यति राम्रो र अबल
हजुर. अनि अब यो त भनौँ न फेरि अब बायोग्राफी भयो बायोग्राफी त एकदमै अब फिक्सन जस्तो हुँदैन होइन यो त फिक्सनमा त वर्डहरू अब भावार्थ गर्न सकिन्छ भनौँ न नेपालीबाट भन्दाखेरि अनि अब यो लेखि यो चाहिँ अब बायोग्राफी भएकोले गर्दाखेरि भएको कुराहरू फ्याक्ट र फ्याक्चुअल हुनु पऱ्यो अनि त्यो जुन भाषागत रूपमा अनुवाद भएर आउँदाखेरि यदि चन्द्रगुरुङजीले यदि सम्झौँ न उहाँले चाहिँ अङ्ग्रेजी र नेपाली दुइटै पढ्नुभयो भनेदेखि उहाँलाई चाहिँ कुन चाहिँ बढी मनपर्छ होला
उहाँलाई खोइ भन्न गाह्रो छ उहाँको एउटा के खुबी थियो भने अङ्ग्रेजी नेपाली र समूह तिनटै भाषामा एकदम पुग्न हुनुहुन्थ्यो होइन त्यसैले उहाँ तिनटै भाषामा फेरि त्यो नमिसाएर होइन अङ्ग्रेजीमा नेपाली नमिसाउने नेपालीमा समूह नमिसाउने त्यो सबै शुद्ध शुद्ध बोल्ने पनि पढ्ने पनि गर्नुहुन्थ्यो त्यसैले भन्न गाह्रो छ उहाँलाई कुन चाहिँ मनपर्थ्यो होला भनेर. तर मलाई लाग्छ उहाँलाई पनि एउटा के थाहा थियो भने जस्तै नेपालमा अङ्ग्रेजी भाषा कतिजना छ र होइन सन्त छ र बढ्दैछ त्यो त्यो समूह. तर तर पनि मेन हाम्रो पाठकहरू भनेको नेपाली भाषामै हो र अरू राष्ट्र भाषाहरूमा हो. त्यसैले नेपालीमा यो किताब विशेष गरी नेपालीमा आउँदा पाठक त्यसले धेरै पाउँछ यो किताबले र यो यो विषयले पनि अलिकति धेरै अटेन्सन पाउँछ भनेर उहाँ पनि खुसी नै हुनुहुन्थ्यो होला भन्नु पर्यो.
मञ्जुश्री थापासँग गरिएको थप कुराकानी र अ बोय फ्रम सिकलेसको नेपाली अनुवादको एक अंश हामीले कथा संसारमा समावेश गरेका छौँ. हिमाली स्वरहरूको कथा संसार कार्यक्रम सुन्नुहोला. कथा संसारमा तपाईँ मञ्जुश्री थापासँग गरिएको कुराकानीको सम्पूर्ण भाग लगायत सिकलेसको ठिटोको एक अंश पनि सुन्न सक्नुहुन्छ.
यो हो हाट बजार, सामुदायिक विज्ञापन र सामाजिक जानकारीहरूको सूचना पार्टी. स्थानीय सूचनालाई अन्तर्राष्ट्रिय बजारमा पुर्याउन आउनुहोस् आफ्नो व्यापार व्यवसाय र सूचनाहरूको साथमा हाट बजार. आवाज विश्वव्यापी पहुँच, यो हो हाट बजार.
विश्वभरका नेपालीहरूको समाचार र विचारको साझा मञ्च विश्व परिक्रमा वाशिङ्टन डिसीबाट प्रकाशित हुने पाक्षिक पत्रिका विश्व परिक्रमाको ग्राहक हुनु. नेपाली पत्रिका विश्व परिक्रमा पढौँ. थप जानकारीको लागि फोन नम्बर 7035870795.
न्युयोर्कबाट हरेक 15 दिनमा प्रकाशित हुने नेपाली पत्रिका एभरेस्ट टाइम्स.
नेपालदेखि अमेरिकासम्म सबै नेपालीलाई खबर पुर्याउने पत्रिका एभरेस्ट टाइम्स. फेरि सबै नेपालीले खबर हेर्ने ठाउँ लगन एभरेस्ट टाइम्स न्युज .com. सबै नेपालीको एभरेस्ट टाइम्स.
यिनै विविध प्रस्तुतिहरू सँगसँगै हामी हिमाली स्वरहरूको अन्त्यतिर आइपुगिसकेका छौँ. जाँदा जाँदै आउँदै गरेका केही गतिविधिहरूको जानकारी हामी दिँदैछौँ. एएनएको 29 वार्षिक सम्मेलन यस वर्ष अमेरिकाको राजधानी सहर वासिङटन डिसीमा हुँदैछ. एएनएको गतिविधि तथा इतिहासलाई प्रकाशनको माध्यमले सुरक्षित गर्न गत वर्षदेखि नयाँ ढङ्गले निरन्तरता सुरु गरिएको थियो र यो वर्ष पनि एएनएको स्मारिका प्रकाशन हुँदैछ. सो स्मारिकाको लागि लेख रचना कविता कथा जीवनी लगायत विविध रचनाहरू पठाउन संयोजक गोविन्द गिरी प्रेरणाले अनुरोध गर्नुभएको छ. तपाईँ रचनाहरू ggprerana@gmail.com पठाउन सक्नुहुन्छ. मे 22 आइतबारको दिन 10 बजेदेखि 5 बजेसम्म 3960 57th Street वुडसाइड न्युयोर्कमा निशुल्क स्वास्थ्य परीक्षण हुँदैछ. थप जानकारीको लागि तपाईँ सोमनाथ घिमिरेलाई 9177427566 फोन गर्न सक्नुहुन्छ. त्यसै गरी न्यू ह्याम्सर राज्यको राजधानी कङ्कडमा बालबालिकाका लागि नेपाली कक्षा सुरु गरिएको छ. नेपाली भाषी भुटानी समुदायको भुटनिज कम्युनिटी अफ न्यू ह्याम्सरको कङ्कड शाखाले उक्त कक्षा सुरु गरेको हो. न्युयोर्कका नेपाली भाषी र सर्जकहरूको नियमित सृजनाका यात्राहरू जुन महिनाको पहिलो आइतबार जुन 5 दिन ज्याक्सन हाइटको चौतारी रेस्टुरेन्टमा दिउँसो 4 बजेदेखि 6 बजेसम्म हुँदैछ. आउँदै गरेको सृजनाका यात्राहरूमा कवि एवं कानुनविद विनोद रोकाको एकल छोटो मिठो र चोटिलो कविताहरू प्रस्तुत हुनेछ. कार्यक्रमको दोस्रो खण्डमा अन्य 10 सर्जकहरूले आफ्नो रचनाहरू सुनाउनुहुनेछ. त्यसै गरी आइतबार मे 29 दिन फेसबुकले के यस्तो गरायो शीर्षकको गीती एल्बम विमोचन हुँदैछ चियान फेडरेसन अस्ट्रेलिया न्युयोर्कमा। उक्त गीती एल्बमको विमोचन समारोहमा विविध गीत सङ्गीतहरू पनि प्रस्तुत हुनेछ। कार्यक्रम दिउँसो 1 बजेदेखि सुरु हुनेछ। यो कार्यक्रममा सहभागी हुन कुनै शुल्क तिर्नु पर्दैन। यिनै विविध प्रस्तुतिहरू सँगसँगै आजको हिमाली स्वरहरूको यो श्रृङ्खला यहीँसम्म। कार्यक्रम तपाईँलाई कस्तो लागिरहेको छ आफ्नो सल्लाह र सुझावहरू लेखी पठाउनुहोला। हाम्रो इन्टरनेटको ठेगाना www.nepalireadio.org अथवा www.nepalireadio.com मार्फत तपाईँ हाम्रा विविध अनलाइन रेडियो कार्यक्रमहरू सुन्न सक्नुहुन्छ। हिमाली स्वरहरू न्युयोर्क सहरबाट तयार भएको नेपाली मन र नेपालीपनसँग नजिक अनलाइन रेडियो कार्यक्रम हो। लौ त आजको श्रृङ्खलाबाट म सहदेव छुट्टिन्छु। कार्यक्रम बनाउन सहयोग गर्नुभएकोमा विकास विष्टलाई धन्यवाद। जाँदा जाँदै यो गीत बजाउँदै आजको कार्यक्रमबाट छुट्टिन्छु। शान्त सुखमय र सुरक्षित रहोस् तपाईँको जीवन, हाम्रो शुभकामना।
इज्जत गर्दछु हृदयमा सजाउ प्रियमला, शीतल छौ तिमी संयम बन्दछु, कोमल छौ तिमी भाव बन्दछु, म तिमीलाई माया गर्छु। उमङ्गमा उदासीमा सहोसमा बेहोसीमा, म तिमीलाई माया गर्छु, म तिमीलाई माया गर्छु।
यो हो विश्वव्यापी अनलाइन रेडियो हिमाली स्वरहरू।